तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्कार श्रोतावृन्द, एसबीएस नेपाली पडकास्टको यो नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। श्रोतावृन्द, आज हामी कुरा गर्न गइरहेका छौँ हालै हिजो मंगलबार मे 12 संघीय ट्रेजरर जिम चामर्सले सार्वजनिक गरेको संघीय बजेट, आर्थिक वर्ष सन् 2026-27 को लागि जुन बजेट रहेको छ, तात्तातो त्यही बजेटको बारेमा तात्तातै कुरा गर्न हामीसँग आज क्यानबराबाट टेलिफोन सम्पर्कमा जोडिनु भएको छ अर्थशास्त्री कृष्ण हमाल। कृष्णजी, स्वागत छ तपाईँलाई एसबीएस नेपालीमा।
नमस्ते दाजी, एसटिएसलाई र तपाईँलाई धेरै धेरै धन्यवाद मौका दिनुभएकोमा।
हजुर कृष्णजी, अब निकै नै चर्चा परिचर्चाको बीचमा आएको बजेट यो होइन, अहिलेसम्मकै महत्वाकांक्षी भनिएको यो बजेटमा अब कस्ट अफ लिभिङदेखि लिएर मध्यपूर्वमा जारी द्वन्द्व छ, त्यसको बीचमा आएको बजेट छ। अब यसको अलिकति चिरफार गरिदिनुहोस् न हाम्रो लागि, मुख्य त नेपाली समुदायका लागि प्रत्यक्ष असर गर्ने कुराहरू के छन्?
खास अब यो चाहिँ अहिले त परिस्थिति हेर्दाखेरि चाहिँ मिडल इस्टको वारले गर्दाखेरि परिस्थिति अलिकति बढ्दो छ होइन, अब प्राइसहरू बढ्दो छ, कस्ट अफ लिभिङ प्रेसर हाई छ होइन, अब मर्गेज पनि बढ्दैछ। यस स्थितिमा चाहिँ यसले चाहिँ अब अलिकति सन्तुलन गर्ने, विशेष गरिकन फर्स्ट होम बायरलाई जो चाहिँ घर किन्न सकिरहेको छैन, जबकि घरको दाम चाहिँ भनौँ न अब मेरो हिसाबमा पनि अब 95 मैले 95,000 किनेको थिएँ, अहिले त्यो मिलियन डलर भएको छ, वाइ अब धेरै धेरै बढेको छ होइन। त्यस कारण चाहिँ धेरै चाहिँ पपुलेसनको चाहिँ यङस्टरहरू चाहिँ घर किन्नबाट वञ्चित देखिन्छ। त्यसको लागि चाहिँ त्यसको समाधानको लागि र इन्टरजेनेरेसन इक्विटी समानताको लागि चाहिँ यो बजेटले विशेष फोकस गरेको छ। त्यो फोकस चाहिँ ट्याक्स स्ट्रक्चर, खास गरिकन ट्याक्स स्ट्रक्चर साहसी काम गरेको छ, जुन चाहिँ क्यापिटल गेन ट्याक्स र नेगेटिभ गियरिङ जुन दुईवटा चाहिँ मुख्य कुराहरू थिए त्यसलाई चाहिँ अब अलिकति बदलिएको छ होइन। त्यसले गर्दाखेरि चाहिँ अब फर्स्ट होम बायर्स एराउन्ड गभर्मेन्टको इस्टिमेट चाहिँ 75,000 चाहिँ इन्भेस्टरबाट चाहिँ फर्स्ट होम बायरमा चाहिँ त्यो घरहरू किन्ने क्षमता चाहिँ सर्छ भनेर भनेको छ।
हजुर, अनि यसले अब अलरेडी इन्भेस्टिङ मार्केटमा भइसकेका मान्छेहरूलाई चाहिँ कसरी असर गर्छ भनौँ न, यो नेगेटिभ गेन र क्यापिटल गेन्स ट्याक्समा आएको परिवर्तनले सबैले यसलाई स्वागत योग्य रूपमा चाहिँ अलि नलिएको जस्तो पनि पाइएको छ होइन।
अब त्यो इन्भेस्टरहरूले त अब त्यो सिम्पली 50% जुन ट्याक्स डिस्काउन्ट थियो क्यापिटल गेन ट्याक्स, त्यो हट्यो होइन, त्यो हट्ने बित्तिकै अब त्यसले गर्दा त्यो धेरै बेफाइदा हुन्छ। तर त्यो चाहिँ के छ भने अहिले चाहिँ हाम्रो जुलाई 2027 त्यो लागु हुँदैछ, त्यो चाहिँ नयाँ होम्समा चाहिँ लागु हुँदैन। नयाँ होम्स किन्नेहरूले चाहिँ त्यो स्टिल त्यो चाहिँ नेगेटिभ गियरिङको चाहिँ लागु हुँदैन त्यसमा चाहिँ, तर पुरानो घरहरूमा चाहिँ हुन्छ। र यो जुलाई 1/27 अगाडि नै तपाईँले बेचेर क्यापिटल गेन ट्याक्स क्यापिटल गेन गर्नुभयो भने त्यसमा चाहिँ 50% डिस्काउन्ट तपाईँले पाउनुहुन्छ, तर जुलाई 1/27 बेच्नुभयो भने चाहिँ त्यसमा चाहिँ तपाईँले मिनिमम पनि 30% ट्याक्स तिर्नुपर्ने हुन्छ। तर एक्सेप्ट सम गभर्मेन्ट पेन्सनमा सपोर्टमा बस्ने पेन्सनमा बस्नेहरूले चाहिँ तिर्नु पर्दैन होइन,
प्रश्न थप्न चाहे कृष्णजी, अलिकति हामीलाई सरल भाषामा बुझाउनु पर्दा चाहिँ श्रोताहरूलाई पनि क्यापिटल गेन्स ट्याक्स र नेगेटिभ गियरिङ चाहिँ के हो अलिकति बताइदिनुहोस् न छोटकरीमा।
क्यापिटल गेन ट्याक्स जस्तो मैले 100,000 घर किने होइन, 1,000,000 किने यो वर्ष, अब एक वर्ष चाहिँ होल्ड गर्नु पर्थ्यो होइन 12 अनि 12 पछि मैले 2,000,000 बेचेँ भने 1,000,000 चाहिँ मलाई चोखे नाफा भयो। त्यो 1,000,000 50% भनेको चाहिँ 5,00,000 चाहिँ मैले ट्याक्स तिर्नु पर्दैन, बाँकी $500,000 चाहिँ जुन मैले ट्याक्स आफ्नो मार्जिनल ट्याक्स जति तिर्छु 30%, 32%, 28% जति तिर्छु त्यति मात्रै लागु हुन्थ्यो होइन त्यो सिनारियोमा चाहिँ। अब त्यो चाहिँ हटेर त्यो जुन 50% तपाईँले आधा 5,00,000 तिर्नु नपर्ने थियो नि, त्यो चाहिँ अब पुरैमा तिर्नुपर्ने भयो। इन्फ्लेसन चाहिँ एडजस्ट हुन्छ, रियल गेनमा मात्रै ट्याक्स लाग्छ होइन, त्यो इन्फ्लेसन जति बढाएको छ त्यो चाहिँ घटाएर तपाईँको नेट इन्कममा चाहिँ गेनमा चाहिँ त्यहाँ अब एटलिस्ट 30% ट्याक्स लाग्छ। यता अब नेगेटिभ गियरिङ भनेर चाहिँ के भने मैले घर किन्दाखेरि होइन, घर किन्दाखेरि पनि त्यसमा चाहिँ मैले चाहिँ धेरै चिज घटाउनु पाउँछु होइन, कार्पेट, विन्डो कभरिङ होइन, यस्तो के अरे किचनको सामान होइन, त्यो धेरै कुरा घटाउँदा घटाउँदाखेरि चाहिँ मान्छेले इन्भेस्टरहरूले चाहिँ त्यो ट्याक्स चाहिँ त्यो जिरो आफ्नो जति मैले 25,000 भन्नु मेरो अरू इन्कमबाट ट्याक्स तिरिरहेको छु भने मैले चाहिँ 25,000 त्यहाँ घट्यो मलाई त्यहाँ नेगेटिभमा गयो मेरो भने होइन मलाई लस भयो प्रोपर्टी किन्दाखेरि भने त्यो 25,000 मैले त्यहाँबाट घटाएर मेरो ट्याक्स चाहिँ जिरो भइदिन्छ क्या ट्याक्स तिर्नुपर्ने इन्कम चाहिँ
हजुर. अनि यसले अब भर्खर भर्खर घर जग्गा बजारमा पाइला चाल्न लागिरहेका र विशेष गरी अब यङ्गर अस्ट्रेलियन्स भनेर जुन भनिएको छ नि इन्टर जेनेरेसनल इक्विटी मेन्टेन गर्नको लागि त्यसमा चाहिँ स्पेसिफिकली भन्नुपर्दा चाहिँ कसरी मद्दत पुर्याउने देख्नु भएको छ तपाईँले?
यिनीहरूले अब त्यो अब जस्तो भने न मैले चाहिँ के गर्थेँ भने अब मैले घर किने होइन हाई इन्कम हुँदाखेरि होइन घर किनेर चाहिँ मैले चाहिँ जब म रिटायर भएँ मेरो जब इन्कम चाहिँ एकदम लो भएको छैन भने त्यो त्यति बेला चाहिँ मैले यसलाई बेचेर त्यो चाहिँ मैले अब त्यो क्यापिटल गेन ट्याक्स चाहिँ त्यसको फाइदा लिन्थेँ क्या. अब मैले हाई इन्कम गर्दाखेरि मेरो 32% ट्याक्स थियो भने मैले मेरो थ्रेस होल्ड चाहिँ अब भनौँ न 23,000 आएर चाहिँ थ्रेस होल्ड ट्याक्सै नतिर्नु पऱ्यो भने मेरो त्यो क्यापिटल गेन ट्याक्स पनि जिरो भयो थियो होइन. त्यस कारण त्यो लो इन्कममा मान्छेले चाहिँ हुँदाखेरि चाहिँ बेच्ने गर्थ्यो त्यसलाई चाहिँ स्क्र्याप गरेर चाहिँ अब चाहिँ जहिले बेच्यो भने मिनिमम 30% ट्याक्स लाग्छ भनेपछि धेरै इन्भेस्टरहरूले चाहिँ त्यस्तो त्यो त्यो उद्देश्यले राख्नेहरूले चाहिँ अब त्यो अपलोड गर्छ होइन त्यसलाई घर सेल गर्छ. अहिले सेल पनि अब यो July 27 अगाडि नै गर्नु पऱ्यो किनभने त्यसमा चाहिँ उनीहरूले पुरानै 50% डिडक्ट पाउँछ डिस्काउन्ट होइन क्यापिटल ट्याक्स गेनमा. त्यस कारण उनीहरूले त्यो अपलोड हुँदाखेरि त्यो घरहरू चाहिँ अब त्यहाँ सप्लाई आउने भयो होइन त्यो आउने भएपछि अनि त्यसपछि त्यो चाहिँ मार्केटमा प्राइस अलिकति डाउन हुन्छ त्यस कारण त्यो फर्स्ट होम बायरहरूले चाहिँ किन्ने मौका चाहिँ पाउँछ सप्लाई बेसी भएर त्यहाँ.
अनि अब बजेटका अरू कुराहरू अरू विषयहरूतर्फ पनि लागौँ होइन. अब जुन ट्याक्स कट छ नि त्यसको बारेमा बताइदिनुहोस् न.
ट्याक्स कट एउटा चाहिँ $250 चाहिँ सबैले 30 मिलियन वर्कर्सहरूले पाउँछ त्यो चाहिँ स्यालेरी र वेज अर्नरहरूले मात्रै पाउँछ अरूले पाउँदैन होइन.
यो चाहिँ हाम्रो वर्किङ अस्ट्रेलियन्स ट्याक्स अफसेट भयो होइन.
वाटो भन्छ नि त्यसको लागि हो. त्यसमा चाहिँ अब त्यो रेन्टल प्रोपर्टीबाट आउने त्यो उहरूले चाहिँ पाउँदैन होइन. अर्को चाहिँ त्यो त भइगयो. अर्को चाहिँ 1,000 इन्स्टेन्ट ट्याक्स डिडक्सन छ नि फर वर्क रिलेटेड एक्सपेन्सेस. तपाईँले बुट किन्नुभयो या कपडा किन्नुभयो आफ्नो कामको लागि भने त्यो 1,000 त्यो पनि त्यो 26-27 सुरु हुन्छ त्यसमा पाउनुहुन्छ. यसले चाहिँ 6.2 मिलियन वर्कर भन्छ उनीहरूले पाउँछ. अर्कोतिर हाम्रो मार पर्ने भन्ने कुरा चाहिँ यहाँ मैले देखेको चाहिँ यो एनडिआइएसमा छ नि. एनडिआइएसमा चाहिँ धेरै स्ट्रक्चर चेन्ज गर्दैछ धेरै चाहिँ कटौती गरेको छ. झन्डै 1,60,000 चाहिँ उनीहरूले चाहिँ स्टेट ओन प्रोग्राममा चाहिँ पठाउने भएको छ होइन. त्यस कारण यसमा चाहिँ अब झन्डै $50 बिलियनको प्रति वर्ष खर्च आयो जो कि उनीहरूले सुरुमा गर्दाखेरि यो 4 times 4 times मोर हो होइन. त्यस कारण यसलाई चाहिँ कसरी घटाउने भने गभर्मेन्टलाई धेरै हेडेक भइसकेको छ. त्यस कारण यसलाई चाहिँ हटाउनलाई चाहिँ फर्स्ट थिङ चाहिँ अब धेरैलाई चाहिँ स्टेट रन प्रोग्रामहरूमा पठाउने मात्र कडा गर्ने त्यो जुन इलिजिबिलिटी क्राइटेरियाहरू छ नि त्यसमा चाहिँ अलिकति के अरे फेरि रिडिफाइन गरेर चाहिँ उनीहरूले त्यसो गर्दैछ. अनि अर्को कुरा चाहिँ के छ भने यहाँ चाहिँ अब धेरै चाहिँ त्यो बेइमानी ठगी पनि प्रकरणहरू धेरै आएको छ होइन. अब त्यसको त्यसको पनि रोकथाम गर्नलाई चाहिँ त्यो त्यो पनि कदमहरू चालिँदैछ. त्यसले गर्दाखेरि चाहिँ अब निकै सेभिङ चाहिँ राम्रै बनाएको जस्तो देखिन्छ गभर्मेन्टले त्यसबाट.
अनि यो भन्दै गर्दा जुन अब ग्लोबल ओइल सक छ होइन इन्धन आपूर्तिको विषय केही महिनादेखि सबैलाई अलिक गाह्रो पारिरहेको विषय यसको लागि चाहिँ सरकारले के ल्याएको छ यो बजेटमा?
अहिले त्यो यिनीहरूले त्यो के अरे इनर्जी सेक्युरिटी भनेर लिएको छ नि त होइन फ्युल सप्लाईको. त्यसमा चाहिँ अब $10 बिलियन चाहिँ उसले खर्च गरेको छ त्यो चाहिँ सप्लाईलाई चाहिँ अलिकति मोर स्टक राखोस् कम्पनीहरूले भनेर होइन. त्यसमा चाहिँ झन्डै 50 jet fuel चाहिँ 50 days सप्लाई र पेट्रोलियम डिजेल र जेट फ्युल 50 days र 37 दिन चाहिँ पेट्रोलको भनेर भनेको छ होइन. त्यसले गर्दाखेरि चाहिँ अब गभर्मेन्ट आफैले पनि 7.5 बिलियन चाहिँ त्यो एउटा 3.2 बिलियन चाहिँ गभर्मेन्ट ओन आफ्नै रिजर्भ पनि राख्ने भनेको छ होइन. यसले गर्दाखेरि चाहिँ त्यो ओइलको सकलाई चाहिँ मिनिमाइज गर्न सिक्योर गर्न चाहिँ यो मेजरहरू ल्याइएको छ. अब हेरौँ कतिको यसले चाहिँ अब इफेक्ट गर्छ तर मेजर त राम्रै छ.
त्यस्तै गरी अब साना व्यवसायहरूको लागि चाहिँ के कस्ता परिवर्तन छन् यसपालि?
सानो व्यवसायका लागि त एउटा त त्यो क्यारी गर्ने भने लस चाहिँ क्यारी गर्ने 2 वर्ष भन्ने त्यो फेरि इस्टाब्लिस गरेको छ. एप्पल हटाइएको थियो, त्यसलाई चाहिँ फेरि लिएर आइएको छ होइन. अर्को कुरा चाहिँ उनीहरूले त्यो जुन स्टार्टअप छ नि, स्टार्टअपको लागि पनि अलिकति ट्याक्स एक्जम्सनहरू पनि राखेको छ होइन. अनि फेरि 20,000 चाहिँ त्यो तपाईँको त्यो एसेट स्क्राप गर्न पाइन्छ क्या, त्यो स्क्रापिङ गर्ने त्यो यदि एसेटहरू काम छैन भने 20,000 चाहिँ त्यो त्यो चाहिँ इन्स्ट्यान्ट एसेट ट्याक्स त्यो चाहिँ काट्नु पाइन्छ, घटाउनु पाइन्छ त्यो चाहिँ.
हजुर, अनि अर्को अब नेपाली समुदायलाई निकै चासो रहने र प्रत्यक्ष असर गर्ने विषय
चासो रहने सबभन्दा राम्रो भने हाई स्किल माइग्रेसन चाहिँ 1,85,000 राखेको छ. त्यसमा चाहिँ 55,000 सिट चाहिँ हामीले चाहिँ अफसोरलाई दिएको छ होइन. त्यो अफसोरमा चाहिँ यसपालि चाहिँ के गर्ने भने चाहिँ बेटर एजुकेटेड हाइली स्किल्ड र यङ्गर मान्छेहरूलाई चाहिँ तान्ने दृष्टिले चाहिँ यो मिजर राखिएको छ होइन. त्यसले गर्दाखेरि चाहिँ अब हाम्रो नेपालमा पनि अलिक स्किलहरूलाई चाहिँ अलिकति खुर्लाउने बाटो छ. र प्लस चाहिँ त्यो यो जुन हाम्रो ओभरसिजको क्वालिफिकेसनलाई जुन इभ्यालुएसन गर्ने लेट हुन्थ्यो नि, 2-3 वर्ष लाग्थ्यो, त्यसलाई चाहिँ एकदम पूर्तिले गर्ने भनेर एकदम स्पिड अप गर्ने गरिकन चाहिँ
अर्को भनेको अब स्वास्थ्य क्षेत्र होइन, र विशेष गरी अब एज केयरका लागि पनि केही परिवर्तनहरू छन्, त्यसको बारेमा पनि अलिकति बताइदिनुहोस्.
हेल्थमा चाहिँ एकदम पैसा 25 बिलियन हुन त जहिले पनि हेल्थमै हाल्ने सरकारले दिँदैन, यसपालि पनि 25 बिलियन एक्स्ट्रा हालेको छ पब्लिक हस्पिटलमा. त्यस कारण पब्लिक हस्पिटलमा बेड्सहरू पनि इन्क्रिज हुन्छ होइन. 1.8 बिलियन चाहिँ तपाईँले 5 इयर्स चाहिँ वर्किङ अर्जेन्ट क्लिनिक हुन्छ नि, अहिले सबहरूमा बनाइरहेको छ नि यो वर्किङ क्लिनिकहरू, त्यसलाई पनि बढाउने छ. 1.8 बिलियन हालेको छ त्यसमा मेरो विचारमा. अनि मेडिकेयर लेबी लो इन्कम थ्रेसहोल्ड त्यो पनि बढाएको छ होइन. भने मतलब पहिले चाहिँ भन्नुहोस् 40-50 हजारले चाहिँ मेडिकेयर लेबी नतिर्नु पर्ने, अहिले त्यो नम्बर त थाहा छैन मलाई, तर त्यो पनि अलिकति थ्रेसहोल्ड चाहिँ मेबी 60-70 हजार कतिमा पलाइरहन्छ होइन. त्यो त्यतिले चाहिँ त्यो मेडिकेयर लेबी चाहिँ तिर्नु पर्यो या धेरै थोर मात्रामा तिर्नुपर्छ, त्यो पनि गरेको छ. अर्को तपाईँले भन्नुभयो एज केयरमा चाहिँ अलिकति एज केयर त राम्रै छ, होम अहिले चाहिँ होमको लागि पनि त्यो एज केयर गर्ने थियो नि, जुन तपाईँ न्युजमा पनि सुन्नुभएको थियो $50 लागेर नहुनलाई भन्दाखेरि पर आवरको होइन, त्यसलाई चाहिँ फेरि चाहिँ गभर्मेन्टले रिथिङ गरेर फेरि इन्ट्रोड्युस गरेको छ, गर्ने भएको छ, त्यो चाहिँ कन्टिन्यू हुन्छ अब. त्यो पनि राम्रै कुरा हो. अरू बुढो पेन्सनरहरूलाई चाहिँ अलिकति गाह्रो पारेको छ. पेन्सनरहरूलाई चाहिँ के गरिदियो भने त्यो जुन तपाईँले 65-69 वर्षसम्मकोले चाहिँ 28% चाहिँ डिस्काउन्ट पाउँथ्यो उसको प्राइभेट हेल्थ इन्सुरेन्समा प्रिमियममा, र 70 वर्षभन्दा माथिकोले 32% पाउँथ्यो रिफन्ड, त्यो चाहिँ स्क्राप गरिदियो होइन. त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ त्यो सर्टेन नम्बर अफ ओल्डर अस्ट्रेलियनहरूले चाहिँ आफ्नो पकेटबाट झन्डै $255 जति बेसी वार्षिक तिर्नुपर्छ पर्ने हुन्छ. तर अर्कोतिर त्यो भ्याक्सिनहरू चाहिँ फ्री गराएको छ ओल्डर अस्ट्रेलियनहरूलाई 70+ ओभरलाई, त्यसले गर्दा त्यताबाट चाहिँ अलिकति पैसा उठ्ला नभएदेखि चाहिँ अलिकति ओल्डर अस्ट्रेलियनहरूलाई चाहिँ अलिकति मार्का चाहिँ परेको छ. अनि अर्को कुरा फ्यामिली ट्रस्ट पनि एकदम ठुलो ठुलो इस्यु आइरहेको छ होइन. फ्यामिली ट्रस्टमा चाहिँ जुन मान्छेले चाहिँ अब ट्रस्ट राखेर ट्याक्स मिनिमाइज गर्थ्यो या ट्याक्स तिर्थेन होइन, त्यो चाहिँ ट्रस्ट खोल्यो अनि त्यहाँबाट चाहिँ सबै इन्कम चाहिँ ट्रस्टमा गयो होइन, स्प्लिट इन्कम चाहिँ स्प्लिट गरेको खास चाहिँ थियो होइन. ट्याक्स चाहिँ कम तिर्ने गर्थ्यो होइन. त्यसलाई चाहिँ यिनीहरूले चाहिँ अब त्यो स्क्राप गरिदिएको छ होइन. यो चाहिँ यसले गर्दाखेरि चाहिँ यो त इफेक्ट चाहिँ July 1, 2028 हुन्छ, र उनीहरूले पनि यो ट्रस्टहरूले पनि मिनिमम 30% ट्याक्स चाहिँ तिर्नुपर्ने हुन्छ. त्यसले गर्दाखेरि यसले चाहिँ यसले पनि निकै नै झन्डै 4.5 बिलियन चाहिँ यसले चाहिँ गभर्मेन्टलाई चाहिँ रेज गर्छ भन्ने लागेको छ.
फरेन इन्भेस्टरहरूको छ नि अस्ट्रेलियामा इन्भेस्ट गर्नमाथि जुन टेम्पररी ब्यान थियो, त्यसको बारेमा पनि बताइदिनुहोस् न.
त्यो कन्टिन्यू छ त्यो ब्यान, उनीहरूले उहाँ एक्जिस्टिङ किन्न पाउँदैन होइन, त नयाँ नयाँ ब्युट्समा चाहिँ किन्न पाउनुहुन्छ उहाँहरूले होइन. त्यो 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 चाहिँ छ, पुरानो घर पहिले जुन किन्न पाउनुहुन्छ त्यो चाहिँ अब पाउनुहुन्न, तर नयाँ घर किन्नु चाहनुहुन्छ नि उहाँहरूको छ. त्यो उसको त्यो उसको बारेमा चाहिँ केही पनि बोलेको छैन, जुन उहाँहरूले फी तिर्नुहुन्छ नि कति 5,000 पहिले थियो, बढेर 30-40 हजार पुगेको छु भन्ने लागेको छ होइन. त्यो फरेन इन्भेस्टमेन्ट ट्याक्स के भन्छ क्या त्यसलाई, त्यो चाहिँ त्यसको बारेमा चाहिँ गभर्मेन्ट के पनि बोलेको छैन। त्यस मतलब त्यो यथावत छ तर किन्न पाउनुहुन्छ, डिनाई भएको छैन। नेपालको बारे चाहिँ, नेपालको बारे चाहिँ हाम्रो चाहिँ अफिसियल डेभलपमेन्ट एसोसिएसन जुन भन्छ नि विदेशमा दिने, त्यो चाहिँ 0.2 मिलियनले घटाइदिएको छ है। हाम्रो लास्ट इयर चाहिँ तपाईँको 25.6 मिलियन थियो, यो चाहिँ घटेर 25.4 मिलियनमा चाहिँ झार्दैछ, 0.2 मिलियनले कभर गरेको छ। यसको मुख्य फोकस चाहिँ मेन्टल चाइल्ड हेल्थ, बेसिक एजुकेसन र पोभर्टी एलिभिएसन र डेमोक्रेटिक राइट्सको लागि चाहिँ खर्च गरिने भनिएको छ। र 2023-24 चाहिँ 30.6 मिलियन थियो, त्यो चाहिँ घटा 10 मिलियनले घटाइदिएको छ। यसमा चाहिँ हाम्रो अब अलिकति प्रब्लम के छ भने लबी गर्नलाई हाम्रो राजुज्यूहरूलाई होइन अहिले लङ्गर टर्म सर्भ गर्नु दिनुपर्ने, अब राजुज्यूहरू चाहिँ प्रत्येकपल्ट चाहिँ चेन्ज भइरहेछ, त्यसले गर्दाखेरि गभर्मेन्टसित डायलग पनि राम्ररी हुन पाएको छैन होइन, उहाँहरू गभर्मेन्टको लबी गर्नु पाउनु भएको छैन। यसलाई चाहिँ लबी गऱ्यो भने चाहिँ यो चाहिँ हामी चाहिँ पुरानो 23-24 जुन 30.6 मिलियन वी क्या हामीले चाहिँ 10 मिलियन या 20 मिलियन चाहिँ बढाउन सजिलै सक्छौँ। यसमा चाहिँ पहल जाओस् नेपाल सरकार भन्ने म पनि त्यसलाई ध्यान आकर्षण गर्दछु।
यो भन्दै गर्दा अब यात्रुहरूका लागि पनि जुन प्यासेन्जर मुभमेन्ट चार्ज पनि बढाइएको छ नि,
$70 $80 बनाएको छ क्या, पहिले नै तिर्दाको त हामीले नथाप त्यो टिकट नै अलरेडी इन्क्लुडेड हुन्छ, प्रति व्यक्ति चाहिँ पहिले $70 तिर्दा अहिले $80 बनाइरहेको छ होइन। हामी ओभरसिज जाँदाखेरि चाहे अस्ट्रेलियन होस् चाहे जस्तो त्यो 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 आउटगोइङ ट्याक्स लाग्छ होइन, त्यो चाहिँ अहिले $10 बढाइदिएको छ। त्यो $10 खासै त त्यति असर नपर्ला, मान्छेले त्यति थाहा पनि छैन कि हामीले तिर्दा छौँ या त्यसै पाला छौँ भने, त्यस कारण त भनौँ न 2500 टिकटमा त्यो $80 के त्यो त्यति मान्छेले उनीहरूले विचार गर्दैन, तर हामीले ट्याक्स त तिर्नुपर्छ बाहिर देश छोड्दाखेरि।
हजुर, यो चाहिँ कहिलेदेखि लागु हुँदैछ?
यो चाहिँ मेरो विचारमा January 1 लागु हुँदैछ क्या,
2027।
तपाईँको समुदाय, तपाईँको कुराकानी, SBS नेपाली।
श्रोतावृन्द, यो कुराकानी जारी रहनेछ पोडकास्टमा यो छोटो विश्रामपछि। अनि अब मैले विषय जोड्न चाहेँ ग्रस डोमेस्टिक प्रडक्टको होइन, त्यो चाहिँ अब अलिकति आउँदा सालमा त्यसको ग्रोथ चाहिँ अलिक ढिलो हुने भन्ने कुरा पनि आएको छ होइन, जिम चामस ट्रेजरले बताएका थिए। र त्यसले गर्दा चाहिँ अब फेरि इन्फ्लेसन यो सालको मध्यतिर चाहिँ 5% पुग्ने पनि उनको प्रक्षेपण रहेको थियो, यो अलिकति बुझाइदिनुहोस् न।
यो चाहिँ अब त्यो यो चाहिँ यो फिफ्थ इकोनोमिक सक भन्ने भनेको छ होइन, र यो चाहिँ एकदम सबभन्दा ठुलो सक होइन, जुन पास्ट 4 सक आएर त्योभन्दा बढ्दा छ। र यदि वार लम्बियो भने झन् बढेर जान्छ होइन, तपाईँको भने अहिले यो अहिले उसले चाहिँ के भन्छ भने अहिले यो मिड जुनसम्म $100 US पर ब्यारल पेट्रोलियमको, त्यसपछि चाहिँ $80 पर ब्यारल भयो भने चाहिँ त्यसमा चाहिँ तपाईँको 5% इन्फ्लेसन हो। तर यदि चाहिँ आउट अफ कन्ट्रोल वार गयो भने चाहिँ तपाईँको इन्फ्लेसन 7%सम्म जान सक्छ भन्ने कता कता मैले देखाएको छु होइन, भनेको सुनेको छु। त्यस कारण चाहिँ यो सिनारीमा चाहिँ अहिले जुन यो सिनारीको छ त्यसमा चाहिँ तपाईँ 5% भनेको छ। जिडिपीलाई पनि काट रिभाइज ग्रोथ गरेको छ, 1.75% चाहिँ 26-27 मैले ल्याएको छ, र 2.25% जिडिपी ग्रोथ 2027-28 छ। हाम्रो एराउन्ड चाहिँ 225 हो होइन सरदर चाहिँ, तर अब चाहिँ अब यसले गर्दाखेरि यो इरान युएस वारले गर्दाखेरि चाहिँ हाम्रो वर्ल्डकै जिडिपीमा असर पार्छ, र हाम्रो पनि 0.25 चाहिँ कट डाउन हुन्छ 26-27 भन्ने भएको छ। र इन्फ्लेसन चाहिँ यो 25-26 चाहिँ तपाईँले भने जस्तै 5% रहन्छ, त्यसपछि सबै उसले हामीले जुन एजम्सन गरेको छ गभर्मेन्टले त्यही अनुसार रह्यो भने चाहिँ 26-27 चाहिँ 2.5% जानेछ भने कन्ट्रोल हुनेछ भन्ने छ, जुन कि आरबीआईको टार्गेट अन्डर 3% भन्ने छ, त्यो चाहिँ त्यो मिट गर्नेछ भन्ने लागेको छ।
यदि
त्यो मिट भयो भने तपाईँको मर्गेज बढ्दैन, मिट भयो भने फेरि इन्फ्लेसन 7% भयो भने फेरि आरबीआईले सोच्नु पर्छ।
अनि अब यी ट्रस्ट क्यापिटल गेन्सहरूको कुरा गर्दै गर्दा होइन, ट्रेजर जिम चामसको यो 5 बजेट, योभन्दा अगाडि गत आर्थिक वर्षको चाहिँ चुनावी बजेट पनि थियो होइन, र विशेष गरी यो नेगेटिभ गेयरिङ र क्यापिटल गेन्स ट्याक्सको कुरा गर्दै गर्दा चाहिँ अब लेबरले आफ्नो चुनावी बाचाबाट पछि हटेको भनेर बजेट अघि पनि धेरै आलोचना भइरहेको थियो, र अब बजेट आइसकेपछि पनि विपक्षी ट्रेजर टिम विल्सन त अब यो नेगेटिभ गेयरिङ र क्यापिटल गेन्स ट्याक्स को विरुद्ध नै देखिएका छन्। अब आज हामीले बुधबार कुरा गरेसम्म होइन, यसलाई चाहिँ कसरी लिनुभएको छ, कसरी बुझ्नुपर्छ हामीले?
उहाँहरूले चाहिँ अब उहाँको कहिले बजेट ट्रिप लागेको कहिले बिहिबार आउँछ क्या होला होइन, त्यो बिहिबार उहाँले के अघि पनि उहाँको त्यो हाम्रो स्याडो ट्रेजर आउनुभएको थियो, त्यहाँ भाषण गर्नुभयो, उहाँले पनि एगेन्स्टमै जानुभएको थियो। उहाँको भनाइ के थियो भने हामीले चाहिँ अरू उपायले नै जुन हाम्रो यो जुन वञ्चित भएको छ फर्स्ट होम बायरहरू तिनीहरूलाई चाहिँ घर दिलाउने चाहिँ हाम्रो अरू अरू मिजरहरू पनि हामीले चाहिँ भन्छौँ भनेर भन्नुभएको छ होइन। तर मेरो विचारमा उहाँहरूले अब त्यो पोलिसीलाई भन्दा पनि अब पार्टी अब आइडियोलोजी अनुसार चाहिँ अलिकति उहाँहरूले चाहिँ त्यो एगेन्स्टमा जानुभएको होला होइन। उहाँहरूले 250 जसलाई 250 ट्याक्स कट चाहिँ उहाँहरूले एप्रुभ गर्नुभयो होइन, यो नेगेटिभ गियरिङ र क्यापिटल गेन ट्याक्समा चाहिँ अलिकति उहाँहरूको चाहिँ अलिकति विरोध छ अब। तर उहाँहरूको के छ भन्ने त्यो हेरेपछि मात्रै अनि जनताले चाहिँ अब कुन चाहिँ पोलिसी मेजर राम्रो भन्ने कुरा चाहिँ छुट्याउन सकिन्छ। अहिले त खासै उहाँहरूबाट केही आएको छैन।
अनि अर्को कुरा चाहिँ अब सरकारको आफ्नो खर्च छ नि, त्यो पनि धेरै भयो भन्ने कुराहरू पनि आइरहेका थिए धेरै पक्षहरूबाट होइन, यसलाई चाहिँ कस्तो रूपमा लिनुभएको छ तपाईँले?
अब खर्च त त्यही त हो नि, अब इम्प्लोइमेन्ट राख्नलाई खर्च गर्नु पर्यो होइन। इम्प्लोइमेन्ट पनि त फोरकास्ट एराउन्ड 4.25 छ होइन, विच इज भेरी गुड राम्रो हो होइन, त्यसका अनइम्प्लोइमेन्ट रेट, त्यस कारण चाहिँ अब त्यो मेन्टेन गर्नलाई अलिक खर्च त अब स्पेसली यो स्थितिमा जबकि वर्ल्डमा नै इकोनोमिक सक्स चलिरहेको छ भनेदेखि यसमा चाहिँ अब त्यो अब गभर्मेन्टले बेला बेलामा फाइनेन्सियल क्राइसिसहरू हुँदाखेरि एसियन फाइनेन्स क्राइसिस गभर्मेन्टले सपोर्ट क्यासै बाँडेको होइन, त्यस कारण गभर्मेन्टले खर्च नगरिकै भने त जनताले इन्कम हुँदैन। त्यस कारण मेरो विचारमा चाहिँ यो अहिलेको स्थितिमा चाहिँ राम्रै हो, अलिकति इन्फ्लेसनरी चाहिँ नहोस् भन्ने चाहिँ त्यो मान्छेको अलिक इन्फ्लेसनरी हुन्छ कि भन्ने चाहिँ मान्छेलाई अलिक डर छ, इन्फ्लेसनरी भयो भने फेरि मर्गेज बढ्छ होइन, त्यस कारण त्यो विचार गरेर नै गभर्मेन्टले चाहिँ सायद खर्च गर्छ होला। त्यस कारण त्यो 250 पनि त अहिले तपाईँलाई दिएको छैन नि, त्यो मेरो बिचमा 27-28 मात्रै दिन्छ त्यो।
रक्षाको क्षेत्रमा चाहिँ कतिको के कस्तो आएको छ त्यो पनि बताइदिनु।
रक्षा त मेडिकेयर भन्दा पनि के अरे हेल्थ हेल्थ भन्दा पनि बेसी छ त, हेल्थमा त 25 billion मात्रै थियो, रक्षामा त 53 billion दिएको छ त होइन। यसले गर्दा किनभने अब वर्ल्ड सिनारी चेन्ज हुँदैछ, जताततै झगडा हुँदैछ, यता साउथ सीमा पनि होइन, अब चाइनाले बेला बेलामा बल गरिरहेको हुन्छ, ताइवानको इस्यु छ, त्यस कारण अस्ट्रेलियाले आफ्नो पनि अलिकति बलियो राख्नको लागि चाहिँ 53 billion चाहिँ खर्च गर्ने भएको छ होइन, ओभर द डिकेड छ 14 billion चाहिँ नेक्स्ट 4 इयर्समा खर्च गर्ने भएको छ। त्यस कारण डिफेन्समा चाहिँ अब जाने 3% बाई 33% जिडिपीको 3% हुन्छ, अहिले चाहिँ 2.8% हो जिडिपीको, त्यस कारण अब बढाएकै राखेछ। मेरो विचार डिफेन्समा गभर्मेन्ट सिरियसै भएको देखिन्छ।
ट्रेजर जिम चामसले चाहिँ यो बजेटलाई सुधारको कठिन बाटो भनौँ न, हार्ड रोड टु रिफर्म भनेका छन् होइन। अस्ट्रेलियाको अर्थतन्त्रलाई अब अहिलेको वर्तमान विश्वव्यापी परिस्थितिलाई ध्यानमा राख्दै चाहिँ यो बाटो कतिको कठिन छ त, कस्तो लाग्छ तपाईँलाई?
बाटो त अब कठिनै छ नि, अब तपाईँको त्यहाँ इरान इरानसितको युएसको वा त्यसको टुङ्गो लागेको छैन होइन, अब त्यसले गर्दाखेरि वर्ल्ड इकोनोमी धाराशाही छ भने मतलब मेनली त्यहाँ हाम्रो मार्केट भनेको त्यो चाइना हो होइन, चाइनाकै इकोनोमी पनि अब त्यो ग्रोथ जुन एक्सपेक्टेड त्यो मेन्टेन हुँदैन होइन, नभए भइरहेको देखिरहेको छु मैले त्यहाँ होइन। त्यसले गर्दाखेरि हाम्रो त्यो धेरै रिसोर्सेसहरूको डिमान्ड पनि घट्दै जान्छ, त्यसले गर्दा अलिकति कठिन त कठिनै छ, त्यति सजिलो छैन। अब यो यसले गर्दाखेरि पनि यो तपाईँको जुन ट्याक्स रिस्ट्रक्चर भएको छ, क्यापिटल गेन ट्याक्स जुन डिस्काउन्ट त्यो हटाएको छ, नेगेटिभ गियर हटाएको छ, त्यसले गर्दाखेरि कतिको चाहिँ अब इन्भेस्टरहरूले चाहिँ त्यसलाई चाहिँ अब कतिको लाइटली या कतिको सिरियसली लिन्छ होइन, अब त्यो पुरै इन्भेस्टमेन्ट नगरेर चाहिँ अरू सेक्टर या अरू कुरा त के छ भने पनि अब हाम्रो क्यापिटल फ्लो त फ्री छ यहाँ होइन, यो पैसा चाहिँ अब जहाँ उता सिङ्गापुर जान्छ कि जहाँ चाहिँ 15% मात्रै ट्याक्स लाग्दो रहेछ अरे, त्यहाँ अघि मैले त्यहाँ त्यो बजेट उसको ब्रेकफास्ट बजेट ब्रिफिङ मैले सुनेको थिएँ होइन, त्यो पैसा पनि आउट बाहिर गइदियो भने अब इकोनोमीलाई झन् मार्का पर्छ, त्यस कारण अलिकति प्रब्लम चाहिँ छ। जुन उहाँले जुन यो बजेट बनाउनु भएको छ, जुन अहिले उहाँले भन्नुभएको छ कि $100 ब्यारल यो जुनसम्म, त्यसपछि $80, अब त्यो नभएर उहाँ त्यो $200 भइदियो भने त फेरि हाम्रो इकोनोमी त धाराशाही हुन्छ नि, हाम्रो मात्रै नभएर हाम्रो सामानहरू जो किन्ने चाइना या अरू देशहरू छ तिनीहरूको पनि धारा सही भयो भने हामी त फेरि एक्सपोर्टमै आधारित हो होइन, हाम्रो डोमेस्टिक मार्केट सानो छ, त्यस कारण इन्टरनेसनल मार्केटमै निर्भर गर्दछौँ, त्यसले गर्दाखेरि हामीलाई असर ठुलै पर्छ, च्यालेन्जिङ ठुलै छ।
हजुर, अनि अब विपक्षीको जुन प्रतिक्रिया आउने छ होइन आधिकारिक, त्यसमा चाहिँ कस्तो अपेक्षा गर्नुभएको छ तपाईँले?
उहाँले अब त्यो यो मिडल इन्कम र लो इन्कमको मेजर्सहरूमा त त्यति उहाँहरूको ऊ छैन, के अरे विरोध छैन, खास त उनीहरूले चाहिँ यो क्यापिटल गेन ट्याक्स र नेगेटिभ गियरिङमा चाहिँ उहाँहरूको विरोध हो। त्यसमा चाहिँ सायद उहाँहरूले अब कुन तरिकाले चाहिँ अब त्यो इन्भेस्टमेन्ट उहाँको भनाइ के छ भने यो क्यापिटल गेन ट्याक्स डिस्काउन्ट चाहिँ हटाएपछि चाहिँ अब प्रोपर्टीमा इन्भेस्ट हुँदैन, इन्भेस्ट नभएपछि चाहिँ अब यो कन्स्ट्रक्सन इन्डस्ट्री चाहिँ अलिकति धाराशाही हुन्छ र हाम्रो कन्स्ट्रक्सन इन्डस्ट्रीमा लाग्नेहरूकोमा चाहिँ लस हुन्छ, अनइम्प्लोइमेन्ट हुन्छ भन्ने उहाँहरूको विचार होला। अब त्यसलाई चाहिँ उहाँहरूले खै त्यो ट्याक्स अलग नै तरिकाले ट्याक्समा चाहिँ छुट दिन सक्नुहुन्छ, अर्को मेजरहरू ल्याउन सक्नुहुन्छ इन्भेस्टरहरूको लागि चाहिँ।
भनेपछि तत्कालै हातमा पाउन सक्ने चाहिँ के के छ यसपालिको बजेटबाट?
तत्कालै पाउने चाहिँ अब त्यो यो ट्याक्स यो 26-27 चाहिँ 25-26 चाहिँ खासै देख्दैन, 26-27 चाहिँ त्यो 1000 इन्स्ट्यान्ट वर्क रिलेटेड एक्सपेन्सेस हो होइन, अरू त अब 1 जुलाईदेखि अब त्यो पिजिटी क्यापिटल गेन ट्याक्स र उसको त्यो नेगेटिभ गियरिङ आउँछ, त्यसले गर्दाखेरि अब घरहरू चाहिँ अलिकति फटाफट चाहिँ 1 जुलाई बिफोर नै मान्छेहरूले 3-4 घर हुनेले चाहिँ भटाभट बेच्ला भन्ने लागेको छ, त्यसले गर्दाखेरि अलिकति प्राइस न्यू होम बायरहरूलाई चाहिँ प्राइस मार्केट चाहिँ अलिकति कम हुन्छ र उहाँहरूलाई चाहिँ अलिकति वेट गर्नु भन्छु म चाहिँ 1 जुलाई 20 त्यससम्म चाहिँ कुर्नुभयो भने राम्रो हुन्छ। सबै अब ड्रास्टिक चेन्ज आएको छ ट्याक्समा, त्यसले गर्दाखेरि चाहिँ अब ओल्डर अस्ट्रेलियन इन्भेस्टरहरू जसको प्रोपर्टिजहरू चाहिँ 2-3 छ उहाँहरूलाई चाहिँ अलिकति बेफाइदा होला, अरू त हाम्रो नयाँ माइग्रेन्टहरूलाई त अब जुन चाहिँ अलिकति मिडिल इन्कम लो इन्कम हुनेहरूलाई चाहिँ राम्रै छ बजेटमा, हाई इन्कम हुनेहरूले जो चाहिँ प्रोपर्टीमा पनि किनिराखेको छ इन्भेस्टर इन्भेस्ट गरिरहनु भएको छ उहाँहरूलाई पनि अलिकति मार्ग परेको छ।
अब नेपाली भाषी अस्ट्रेलियनहरूलाई होइन, अस्ट्रेलियामा बसोबास गर्नुहुने नेपाली भाषीहरूलाई अब यो बजेटबाट सक्दो लाभ लिने केही तरिका, केही सुझाव त्यस्तो केही दिन चाहनुहुन्छ?
मुख्य कुरा चाहिँ के छ भने अब त्यो स्मल बिजनेस हामी त धेरै स्मल बिजनेस 1 बिलियन भन्दा तललाई स्मल बिजनेस मानेको छ होइन, अब त्यसमा चाहिँ तपाईँको त्यो लस क्यारी गर्ने भनेको स्टार्टअप, एक त बिजनेस स्टार्टअप गर्दाखेरि तपाईँले ट्याक्स एक्जम्पसनहरू पाउनुहुन्छ, अरू कुरा चाहिँ त्यो लस छ भने पनि एकै सालमा लस छ भने त्यसलाई तपाईँ बिजनेस फ्याली नहाल्नुहोस् होइन, तपाईँले त्यो क्यारी ओभर चाहिँ गर्नु पाउनुहुन्छ, अर्को साल प्रफिट भयो भने त्यो लस घटाएर तपाईँले आफ्नो व्यवसायलाई चाहिँ गर्न घटाउन सक्नुहुन्छ होइन, त्यस कारण त्यो बिजनेस गर्नुहोस् राम्रै छ। अब मेरो विचारमा अस्ट्रेलिया अहिले पनि अनइम्प्लोइमेन्ट रेट थोरै नै छ, मान्छेले फुल्ली इम्प्लोइडै पाइरहेको छ होइन, कामहरू राम्रै छ, इकोनोमी गइरहेको छ, एटलिस्ट 2% 1.7% भए पनि 26-27 त्यसपछि चाहिँ झन् 2.25%ले बढ्दै जान्छ इकोनोमिक होइन, त्यस कारण मेरो विचारमा त्यति हामीले अहिले नै अब गभर्मेन्टले फ्युलहरू पनि सेक्योर गरेको छ, त्यति डराउनु पर्ने स्थिति छैन।
र श्रोतावृन्द, हामीसँग क्यानबराबाट जोडिनु भएको थियो अर्थशास्त्री कृष्ण हमाल। सङ्घीय सरकार सङ्घीय ट्रेजरर जिम चामजले हालै मङ्गलबार मे 12 सार्वजनिक गरेको सङ्घीय बजेटबारे हामीसँग कुराकानी गर्दै, र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्, यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन, र त्यस्तै गरी यी जानकारी तपाईँको लागि उपयुक्त नहुन पनि सक्छ, र आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। र यसका साथै आर्थिक विषयवस्तुमा श्रोतावृन्द, तपाईँका केही प्रश्नहरू छन् भने आउँदो महिनाको हाम्रो मासिक आर्थिक कुराकानी जुन फाइनान्स च्याट पडकास्ट हामीले गर्ने गरेका छौँ त्यसको लागि पनि आफ्ना प्रश्नहरू पठाउन सक्नुहुन्छ। हामीलाई सोसियल मिडियामा सम्पर्क गर्नका लागि फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो SBS नेपाली, र त्यस्तै गरी तपाईँले हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ आफ्नो प्रश्न लिएर 0439799767 हाम्रो एसएमएस नम्बर हो, र हाम्रो इमेल ठेगाना भने हो नेपाली.program@sbs.com sbs.com.au. र बजेट सम्बन्धी अन्य थप सामग्री र अन्य विषयका थप कुराकानी र पडकास्टहरू चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ वा अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी सर्च गरेर हामीलाई तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट स्पोटिफाई लगायतका प्लेटफर्महरूमा फलो गर्नुहोस्.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.